نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تسر وتمم بالخير. پیغام قرآن پارا نمبر 7. اللہ تعالیٰ کا یہ پیغام 1400 سال پہلے سے لے کر آج تک اسی طرح سے نیا ہے جیسے کہ کوئی چیز بالکل آج ہی چلی ہو. اللہ تعالیٰ کے اس کلام کی خوبی کیا ہے کہ وقت اور حالات کے تقاضوں کے مطابق ہے. ہر دور کے لوگوں کو ایسے لگتا ہے کہ یہ پیغام ہمارے ہی لیے، حتیٰ کہ عمر کے ہر دور میں موجود شخص کے لیے یہ قرآن کیا ہے. اللہ تعالیٰ فرماتے ہیں فی ہی ذکرکم، اس میں تو تمہارا اپنا ہی ذکر ہے. اور وہ فی ہی ذکرکم کیسے ہوتا ہے کہ اس کتاب کے اندر انسان کو اپنی عمر کے مطابق رہنمائی مل جاتی ہے، گائیڈ لائن مل جاتی ہے. اور ایک انسان اس کتاب کو اگر بچپن میں پڑھے تو اس کو ہسٹوریکل بک لگتی ہے، جوانی میں پڑھے تو قصہ یوسف اور اسی طرح کی اور چیزیں اس کو اپنی عمر کے تقاضوں کے مطابق لگتی ہیں، اور اسی طرح سے پھر عمر کے ساتھ ساتھ یہ کتاب بھی بڑی ہوتی رہتی ہے. کسی نے بہت خوبصورت بات کی تھی کہ اس سے پہلے کہ میں اس کتاب کو پڑھوں یہ کتاب مجھے پڑھ لیتی ہے. اور حقیقت بھی یہی ہے کہ یہ کتاب جس کا ٹاپک انسان ہے، یعنی اس کتاب کا ٹاپک الانسان ہے، اور ایک انسان کی زندگی میں جو چیزیں بھی آئیں گی ان سب کا یہ احاطہ کرتی ہے. تو پارہ نمبر 7 کو دیکھیں گے ہم، جو کہ سورت مائدہ کی آیت نمبر 83 سے شروع ہوتا ہے، 83 آیت. اور اس حصے میں آپ نوٹ کریں گے کہ خاص طور پر ان لوگوں کی بات سے پارہ شروع ہوتا ہے جنہوں نے اللہ کے پیغام کو سنا اور اچک کے لیا، اور یہ وہ حبشہ کے لوگ تھے کہ جن کے دل کھلے ہوئے تھے، اور جو ہی ان پر قرآن کا پانی پڑا تو وہاں سے خیر کی باتیں نکلی. ہم جیسا کہ سورت مائدہ کے آغاز میں دیکھ چکے تھے سورت کا بنیادی طور پہ کیا ڈویژن ہے، تو اس کو ذرا سا دہرا لیتے ہیں. پہلی 11 آیتیں جو ہم پچھلے پارے میں کر چکے، احکامات شریعت اور تکمیل شریعت کا اعلان تھا. پھر 12 سے 43، یہ بھی پچھلے پارے میں ہو گئیں، اہل کتاب کی شریعت پر عمل اور نفاذ شریعت کے لیے جد و جہد سے پہل و تہی کرنا. یعنی جب اللہ کسی کتاب والے کو شریعت کو نافذ کرنے اور اس کے لیے جد و جہد کرنے کا حکم دے تو جب لوگ اس سے پیچھے ہٹیں، ایوائڈ کریں، اگنور کریں، تو اللہ تعالیٰ کا غضب ایسے لوگوں پر کیسے ٹوٹتا ہے. اور یہ بھی چیز ہم پیچھے دیکھ چکے کہ کس طریقے سے ایسے لوگ اللہ تعالیٰ کے دیے ہوئے کام کو نہیں کرتے اور ذمہ داری کا حق ادا نہیں کرتے. پھر آیت نمبر 44 سے 50، یہ بھی پیچھے گزر چکا، نفاذ شریعت کے لیے پر زور تاکید. اور 64 سے 51، رکوع نمبر 8 کہہ لیجئے، حزب اللہ کے اوصاف، یہ بھی پیچھے چلا گیا. 57 سے 86، یعنی اب دوبارہ پڑھنے لگے ہیں، اس کی ابتدائی 4 آیتیں بھی اسی میں آتی ہیں. اس میں اہل کتاب کے لیے ترغیب بھی ہے اور ملامت بھی ہے. ان کے سامنے ایسی مثالیں پیش کی جا رہی ہیں جو قریب رہ کر فائدہ نہ لے سکے، ان کو دکھایا جا رہا ہے کہ دور رہنے والوں نے اسے کیسے فائدہ لیا. اس کے بعد، یعنی اب آپ کو کان لگا کر جو چیز سننی ہے وہ اس حصے میں ہے کہ آج ہم کیا پڑھنے والے ہیں. اور جب تک کتاب کے ساتھ ایسا تعلق نہ ہو دل لگتا بھی نہیں، اور ایک انسان بالکل اپنے آپ کو ادھورا محسوس کرتا ہے، اس کو محسوس ہی نہیں ہوتا کہ وہ اس کتاب کو پڑھے گا تو اس میں سے کوئی گائیڈ لائن بھی ملے گی. تو لہٰذا بہت ضروری ہوتا ہے کہ ہم کان لگائیں اور دیکھیں کہ ہم آج اس میں کیا کریں گے. تو آیت نمبر 87 سے 108، جو پارہ نمبر 7 میں آج ہم پڑھیں گے انشاءاللہ تعالی، اس میں احکامات شریعہ ہیں. آپ کو سورت مائدہ میں شریعت کے بہت سے احکامات ملیں گے، اور خاص طور پہ یا ایھا الذین آمنو کے ساتھ سب سے زیادہ اسی ایک سورت میں اللہ تعالیٰ نے خطاب کیا ہے امت مسلمہ سے. تو یہ والا آیت رکوع نمبر 12 سے 14 ہے، اور اس کے بعد پھر 109 سے 120 جو رکوع نمبر 15 سے 16 ہیں، ایمان بر رسالت، کہ پیغمبروں کے ساتھ ایمان لانا کیسا ہوتا ہے. تو آپ دیکھیے کہ اس طرح کی بانٹ کے بعد ہی تو پڑھنے کا مزہ آتا ہے. اب چلتے ہیں آیتوں کے ساتھ ٹاپکس پہ. ہم 84 تک پیچھے کر چکے تھے، 85، بلکہ آج ہم دیکھیں گے वो पैकेजेस, वो आयतों के टॉपिक्स जिसमें वाकई को मौजू होता है, हम उसको लेते हैं। तो आयत नंबर 87 और 88, हलाल को हराम कर लेना भी जुर्म है, यानी जिस तरह हराम को हलाल नहीं किया जा सकता, इसी तरह हलाल को हराम भी नहीं किया जा सकता। इसकी मिसाल सूरह तहरीम की पहली ही आयत है, लिमा तो हर रिमुमा अहल्लल्लाहु लक। आप कहेंगे ये कौन करता है? ये करता है मुजाहिदों के नाम पर, अपनी सोच को दीन पे इम्प्लीमेंट करने के नाम पे। और अमूमन दीनदार लोग इस तरह की पाबंदियां लगा देते हैं कि बस दफ़ा अल्लाह ताला ने वो पाबंदियां नहीं लगाई होती, लेकिन ये लगाने लगते हैं। फिर इसी तरह आयत 89, कसम का कफ़ारा, यानी अगर कभी कसम निकल गई मुंह से तो उसका कफ़ारा देना पड़ेगा। और कफ़ारा देते वक्त ये सबक याद हो जाएगा कि ज़ुबान से निकले हुए एक शुतर बेमुहार जुमले या लफ्ज़ का इतना बड़ा कफ़ारा है, तो जब दिन रात बेकार में बातें करेंगे तो उसका क़यामत के दिन क्या कुछ देना पड़ेगा। सूरह क़ाफ़ में अल्लाह ताला फरमाते हैं, मा यल्फिज़ु मिन क़ौलिन इल्ला लदैही रक़ीबुन अतीद। तुम्हारे मुँह से जो ही कोई बात निकलती है ना, तो एक होशियार फरिश्ता उसको लिख लेता है, बिल्कुल ऐसे ही जैसे रिकॉर्डर आपकी हल्की सी विस्पर भी नोट कर लेता है। तो क़यामत के दिन हमारा एक एक लफ्ज़ लिखा होगा, तो बहुत एहतियात से बोलिए, वॉच केयरफुली, यूज़ केयरफुली। तो कसम का कफ़ारा पढ़ेंगे हम इसमें। फिर इसी तरह आयत 90 से 92 में शराब और जुए की हुरमत का हतमी हुक्म आएगा, यानी आप कह सकते हैं कि सूरत माईदा की एक और ख़ास ख़ूबी कि जो पहले दो मराहल में शराब की बात कर दी गई, शराब की हुरमत की बात जो पहले से चल रही थी, उसका हतमी हुक्म है। फिर इसी तरह 94 से 96, हालत एहराम में शिकार करने का अमल किस तरह से अल्लाह ताला ने उसके ऊपर क्या पाबंदियाँ लगाईं। और हकीकत है कि पाबंदी मनपसंद चीज़ पे लगती है, हमेशा आजमाइश आपके वीक पॉइंट पे आएगी। बस अरबों की घुट्टी में पड़ा हुआ था शिकार, तो अल्लाह ताला ने उसी पे पाबंदी लगा दी। और अगर कोई और मामला हुआ तो इस आयत में आप देखेंगे इंशाल्लाह तफसीलात मौजूद हैं। फिर आयत 97, शायर अल्लाह का एहतराम करना चाहिए, यानी दीन के रिचुअल्स जिसमें छोटी छोटी चीज़ें मसलन दाढ़ी टोपी मिसवाक, और इसी तरह से लफ्स मौलवी, जन्नत जहन्नम, और इसी तरह से हूरे, और ये इस तरह की चीज़ें, इनका मजाक नहीं करना। आज अफसोस के साथ कहना पड़ता है कि रमज़ान का महीना, इतनी हुरमत वाला महीना, उस पे लोगों ने जोक्स बनाए हुए हैं। एक आर्टिकल पढ़ने को मिला कि जिसमें लोगों को वॉर्न किया गया था कि रमज़ान के नाम पर जो आपने रोज़े रख के साथ और रमज़ान के साथ अपने तरफ से फजूल किस्म के जोक्स बनाए हैं, उस पर अल्लाह से डरिए। क्योंकि ऐसे में जब इंसान बहुत ही बोलता है ना, तो फिर उसको समझ नहीं आती कि वो क्या बोल रहा है, वो आदतन भी बोलने लगता है। फिर इसी तरह आयत नंबर 98, अल्लाह ताला की दो शानों का जिक्र है, यानी अल्लाह ताला अपने वजूद के अतबार से तो रहमान और रहीम है, लेकिन कभी कभी फिर दूसरी शान भी उसकी दिखती है। फिर आयत 99, रसूल के ज़िम्मे पहुँचवाना है मनवाना नहीं, वमा अलैना इल्लल बलाग। क्योंकि रसूल जो होते हैं वो मनवाने के लिए नहीं आते, अल्लाह ताला ने रसूलों को पैगाम देने का काम दिया है, उसके बाद फिर लोग जाने और उनका आमालनामा जाने। अल्लाह ताला किसी को मजबूरी से ज़बरदस्ती हिदायत नहीं देते, ला इकराह फिद्दीन। आयत 100, हक का मेयार कसरत नहीं है, यानी लोग कसरत के पीछे भागते हैं। अल्लाह ताला फरमाते हैं, ला यस्तविल खबीस व तय्यिब वलो अअजबका कसरतुल खबीस। ज़ाहिर है कि गंदी चीज़, सस्ती चीज़, ख़राब चीज़ ज़्यादा ही होगी ना, तो ज़्यादा केले गले हुए कोई ले ले और दो सही केले छोड़ दे, बस वही बात है। तो मेजॉरिटी इज़ नॉट अथॉरिटी। फिर आयत 101 से 102, 101 to 102, गैर ज़रूरी सवालात की ममानियत, डोंट आस्क अननेसेसरी क्वेश्चंस। क्योंकि जिसने अमल करना होता है ना, वो एक सवाल ही करके उस पर अमल करना शुरू कर देता है। बहुत सारे ये असल में इफ्स एंड बट्स हैं, ये ना हुआ था ये, अच्छा वो, तो ये फर्जी सवालात बनाना, दूसरों की तरफ से सवालात पूछना, ये दीन का मिजाज नहीं है। फिर आयत 103 से 104, जानवरों के लिए खुद साख्ता तकद्दस। अरबों की बिदात में से कुछ बिदात थी बहीरा, साहिबा, वसीला, हाम नाम का, कि जानवर उन्होंने अपने लिए मुकर्रर किए थे, किसी को खाना नहीं, किसी के ऊपर सफ़र नहीं करना, क्योंकि ये इनके बुजुर्गों या उनके बुतों के नाम पर डोनेटेड थे और उनको डिवोट किया गया था, तो अल्लाह ताला ने इससे रोक दिया। आयत 105 बहुत ही खूबसूरत आयत है, किसी की गुमराही हमारी बेअमली का जवाब नहीं बन सकती। يا أيها الذين آمنوا عليكم أنفسكم، اپنی فکر کرو، لا يدركم من دل إذا اهتديتم، اور عموماً ہم دوسروں کو ہی اپنی کمیوں اور اپنی گمراہیوں کی وجہ سمجھتے ہیں، وہ یہ نہیں چاہتے میرے گھر کا ماحول اچھا نہیں، میرا سسرال، میرے بچے، آپ دوسروں کا نام لے کر کبھی نہیں بچیں گے، اور دوسری بات ہے کہ سارا ماحول بھی کیوں نہ اندھیروں میں ڈوبا ہو، آپ کے پھر بھی جواز نہیں ہے، ابراہیم علیہ السلام کیسے اندھیروں میں سے رب کو پاتے ہوئے، مشاہدہ کائنات کرتے ہوئے آگے سے آگے بڑھتے، کہ یہ ہم اگلی صورت میں پڑھیں گے انشاء اللہ تعالیٰ. پھر اسی طرح آیت 106 سے 108، وصیت پر گواہی کیسے دی جائے. 109، رسولوں کی اللہ تعالیٰ کے حضور حاضری ہوگی اور اس کی ان کی عاجزی کا کیا طریقہ کار ہوگا، یعنی رسول جیسے لوگ جو ساری زندگی اللہ کے حکموں پہ چلے، ادھر سے ادھر پاؤں نہیں رکھا، جب وہ اتنے عاجز ہیں تو آپ کو مجھے اتنے گناہوں کے پٹاروں کے ساتھ اللہ کے سامنے جب پیش ہونا پڑا تو اس وقت ہمارا کیا حال ہوگا. فَيَقُولُ مَا زَوْجِبْتُمْ قَالُوا لَا عِلْمَ لَنَا إِنَّكَ أَنْتَ عَلَّامُ الْغُيُوبِ. قیامت کے دن رسول بھی پریشان ہوں گے اس بات پہ کہ آج پتہ نہیں ہمارے ساتھ کیا ہوگا، حتیٰ کہ اللہ تعالیٰ نے وہ ایک ایک گناہ جو کہ زندگی میں بشری خطاؤں سے ہوا اور وہ اللہ نے اس کے بعد ہی تو ان کو نبوت کے منصب پہ فائز کیا، وہ اس پہ بھی پریشان ہوں گے کہ کہیں اللہ ہم سے پوچھ نہ لے، مثلا آدم علیہ السلام کا درخت کا پھل چکھنا. پھر اسی طرح سے آیت 110 سے 111، حضرت عیسیٰ پر اللہ تعالیٰ کے احسانات کا بیان ہے، اور 112 سے 115، فرمائشی معجزے کا مطالبہ، یعنی ان کو بھی مائدہ چاہیے تھا. هل يستطيع ربك ينزل علينا مائدة من السماء، یعنی دوسروں کی دیکھا دیکھی انہوں نے بھی مطالبے کیے، لیکن اللہ تعالیٰ نے کہہ دیا کہ اگر آ گیا مطالبہ، مطالبے والی چیز مل گئی تو پھر پکڑ بہت سخت ہوگی اگر مانو گے نہیں. پھر آیت 116 سے 118، عیسائیوں کے شرک سے حضرت عیسیٰ علیہ السلام کا اعلان برات، یعنی آج کے دور کے سارے ہی کرسچین سیکٹس جو اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیث کے مطابق 72 ہیں، 72، اکثر نے حضرت عیسیٰ کے معاملے میں غلوف کیا اور ایگزیجوریٹ کیا، تو قیامت کے دن حضرت عیسیٰ سب کے عقائد سے بیزار ہوں گے. سوچیے اس وقت ننس کے دل پہ کیا ہوگی جو جیزس کی دلنے بننے کے لیے تیار تھیں، اور ان پریس کی کیا بات ہوگی جنہوں نے ساری زندگی اپنے فطری تقاضے بھی دبائے رکھے کہ ہماری اولاد نہیں ہوگی، اگر آپ کو دین کی خدمت کرنی ہے تو آپ شادی نہیں کر سکتے. یاد رکھیے اسلام اس کا قائل نہیں، دین کا کام کرنے والے اپنے شوہروں، بیویوں اور بچوں کے ساتھ یہ کام کریں گے، اور اللہ نہ کرے کہ ہم میں سے کوئی اس چیز کا انتظار کرے کہ دنیا کی سب ذمہ داریاں اس کے ہاتھ سے نکل جائیں تو پھر وہ کام کرے. نہیں، انہی گھروں کے ساتھ، انہی بچوں کے ساتھ، انہی شوہروں کے ساتھ دین کے کام کرنے ہیں، اور اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے. پھر اس کے بعد آپ دیکھیے آخری آیتیں جو سورت کی 119 سے 120، سچائی کا صلہ روز قیامت ہی ملے گا. قال اللہ هذا يوم ينفع الصادقين صدقهم، اور اس دن کا سچ لا الہ الا اللہ کی گواہی دینا ہوگا، جنہوں نے زندگی اس کلمے کے مطابق گزار لی وہ سب خیر اور فائدے میں ہوں گے. تو یہ تھی سورت مائدہ کا وہ حصہ جو کہ سورت جو 7 پارے میں ہے. آئیے ذرا اس حصے میں سے کچھ ہدایات لے لیں، پھر اس کے بعد انشاءاللہ سورت الانعام بھی ہم پڑھیں گے اللہ کے حکم سے. تو چیدہ چیدہ آیتیں، پہلی ہی آیت پارے کی کلام الہی کا اثر، آیت 83، وَإِذَا سَمِعُوا مَا أُنزِلَ إِلَى الرَّسُولِ تَرَى أَعْيُنَهُمْ تَفِيضُ مِنَ الدَّمْعِ مِمَّا عَرَفُوا مِنَ الْحَقِّ يَقُولُونَ رَبَّنَا آمَنَّا فَاكْتُبْنَا مَعَ الشَّاهِدِينَ. اور جب وہ اس کتاب کو سنتے ہیں جو رسول صلی اللہ علیہ وسلم پر نازل ہوئی تو تم دیکھتے ہو کہ ان کی آنکھوں سے آنسو جاری ہوتے ہیں، اس لیے کہ انہوں نے حق بات پہچان لی. تو آپ دیکھیں کہ کیا ہم قرآن سنتے ہوئے روتے ہیں؟ مسلمان تو روئے، غیر مسلم کیسے روئے؟ آج تو مسلمان کو رونا نہیں آتا، غیر مسلم کہاں روئے گا؟ اور آج وہ قرآن پڑھنے والے کے در کے جن کے سوز اور گداد سے دل پگھل جائیں. قرآن پڑھ کے رونا دل کی نرمی کی علامت ہے، بات سمجھ آتی نا پھر رونا آتا. ابو بکر صدیق کا تو لقب ہی تھا کان رجلن بکان، قرآن سن کر ان کو اپنی آنکھوں پہ قابو نہیں رہتا تھا، وہ روتے تھے. کتنے بدبخت ہیں وہ لوگ جو سیڈ موویز دیکھ کر روئیں، فلمیں دیکھ کر روئیں اور قرآن سن کر نہ روئیں. آج قرآن ہمارے اوپر سے نہیں گزر جاتا، اس کی وجہ یہ کہ ہمیں سمجھ نہیں آتا. حضرت عمر فاروق رضی اللہ عنہ قبول اسلام سے پہلے خانہ کعبہ کے پیچھے اللہ کے نبی سے کلام سن رہے تھے، اور اسی وقت ان کے دل نے گواہی دے دی تھی کہ یہی سچا کلام ہے. تو اس کے لیے نیت کیجئے کہ عربی سیکھیے، اس کے اندر کے راز کھلتے ہیں نا تو پھر دل پہ جاری ہوتا ہے. اور دوسری بات ہے یہ عرفو من الحق، یہ معرفت حق کا سفر تھا. قرآن پڑھ کر وہی شخص روئے گا جو حق کی تلاش میں ہوگا. حق کو اس وقت ایک کھویا ہوا بچہ سمجھیے. ایک ماں کا بچہ بچپن میں کھو گیا اور وہ ماری ماری پھرتی ہے، اور ایک دم 2 سال کے بعد وہ بچہ اس کے سامنے ہے. کیا حال ہوگا اس کی ماں کی آنکھوں کا اس وقت، اور کیا کیفیت ہوگی اس بچے پہ؟ بس یہ ہوتا ہے ہماری روحوں کے ساتھ جب ہم قرآن سنتے ہیں. ہماری روحوں کی غذا یہ قرآن تھی. ہم اس سے پریشان کیوں ہوتے ہیں؟ کیونکہ ہمیں سمجھ نہیں آتا. یہ موت کے وقت جو یا ایتھا النفس المطمئنہ کی پکارے لگتی ہیں نا، یہ بھی انہی لوگوں کو لگتی ہے جن کی ساری زندگی حق کی معرفت میں گزر گئے. ایئرپورٹ پہ اپنے پیارے کو 10 سال کے بعد آتا دیکھے اور اسے ملتے وقت جو آنکھیں چھلکتی ہیں، یہی کیفیت فطرت سلیمہ والوں کی ہوتی ہے قرآن کو پڑھ کر. تو قرآن پڑھ کے روئیے، رونا نہ آئے تو رونے جیسے بنیے. ہم تو اس پہ ہی رو لیں کہ سمجھ کیوں نہیں آ رہی، اور اس پہ ہی رو لیں کہ ہمیں اس کو پڑھ کے رونا کیوں نہیں آ رہا. پھر اس کے بعد آیت نمبر 89، قسم کا کفارہ. آپ یہ نمبر الگ بھی نوٹ کریں، ریمائنڈر سے الگ لگایا کریں. خاص خاص آیتیں جو کبھی کبھی کہیں کوٹ کرنی پڑے تو اس کو الگ سے لکھ لیجئے. اس آیت میں لا یواخذکم اللہ باللغو فی ایمانکم میں اللہ تعالیٰ نے کفارہ کیا دیا. فکفارته اطعام 10 مساکین من اوسط من اوسطی ما تطعمون اہلیکم او کسوتہم او تحریر رقبہ. ترتیب پہ اگر غور کریں نا تو آپ کو اس میں چوائس نہیں دے رہے، اگر ایک نہیں ہے تو دوسری. یعنی کفارہ 10 محتاجوں کو درمیانے درجے کا کھانا کھلانا، ایوریج فوڈ. یہ نہیں کہ آپ 5 سٹار ہوٹل میں جا کر اتنے میلز کا بل بنائیے اتنا جو آپ خود کھاتے ہیں، جو اپنے گھر والوں کو کھاتے کھلاتے ہیں، یا پھر 10 کو کپڑے دے دیجئے، یا ایک غلام کو آزاد کیجئے. اور اگر یہ نہ ملے فَمَن لَّمْ يَجِدْ فَصِيَامُ 3 ایام، تو پھر 3 روزے رکھے. پہلی چیزوں میں چوائس ہے تینوں میں، چوتھی کب ہوگی؟ جب پہلے کام نہ کر سکے. یہ ہے ذَلِكَ كَفَّارَةُ أَيْمَانِكُمْ. تو کیا پتہ چلا؟ سوچ کے بولیے، بات بات پہ قسم نہیں کھانی چاہیے. پتہ نہیں کتنی قسمیں پڑی ہوں گی اپنے اوپر اور دنیا سے جا رہے ہیں. تو یاد رکھیے، وہ قسمیں جو ایسے ہی بیکار کھا دی، واللہ باللہ لا یؤاخذکم اللہ باللغو فی ایمانکم، سورۃ بقرہ میں ہم پڑھ چکے، یہ بھی اچھی عادت نہیں. اس کے اوپر قابو پانا چاہیے. ہمارے کلچر میں قسم سے قسم کھاؤ، قسم قسم نہیں کرنا چاہیے، یہ سلینگ لینگویج ہے. اور اگر جان کے کھائیے تو پھر پوری کیجیے. بیٹھ کر سوچیے گا بعد میں کہ کوئی ایسی قسم جو کھا تو لی لیکن پوری نہ کر سکا، تو پھر اس کے اوپر یہ کفارہ دینا ہوگا. اور جھوٹی قسم تو کھا ہی نہیں سکتے اور اس کا کوئی کفارہ نہیں، کیونکہ وہ کبیرہ گناہوں میں شامل ہوتی ہے. آیت 90 سے 91 میں اگلی ہدایت دیکھیے گا، شراب اور جوئے کی ممانعت کا حتمی حکم. انما الخمر والمیسر والانصاب والازلام رجس. پہلی بات نوٹ کریے گا ذرا، آیت کے اوپر آپ نظر رکھیے. دوسری بات، من عمل الشیطان، شیطان کا عمل. تیسرا ہے فاجتنبو، ٹھیک ہے، لعلکم تفلحون کے بعد. چوتھی چیز نوٹ کیجیے گا، انما یرید الشیطان یوقیا بینکم العداوہ، کیا دعوت ڈلتی ہے اسے. اور پانچواں، بغض ڈلتا ہے، والبغضاء فی الخمر والمیسر. اور چھٹی بات، ویصدکم، تمہیں اللہ کے ذکر سے یہ روک لیتے ہیں. اس کے بعد بھی لوگ پوچھتے ہیں کہ شراب کے لیے حرام کا لفظ دکھائیے. دکھ کی بات ہے. اور یہ صرف وہ پوچھے گا جو حدیث پہ ایمان نہیں لاتا، کیونکہ شراب کے ساتھ 10 چیزوں پہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی زبان سے لعنت ہے. اور اسی طرح سے شاربہا، اس کو پلانے والا، پینے والا، اس کو ڈھونے والا، کھینچنے والا. تو یہ ام الخبائث قسم کی چیز ہے. مسلمان کا تو مزاج اتنا گندا ہی نہیں ہوتا کہ فریش گریپس کھانے کی بجائے گلے سڑے پھل اور اسی طرح سے آرٹیفیشل طریقوں سے ایسی چیزیں بنائی جائیں. مسلمان امت اس سے پاک ہوتی ہے. رمضان کی ان گھڑیوں میں اپنے لیے دعا کر لیجئے، کسی پارٹی کے نام پہ، کسی میٹنگ کے نام پہ، کسی فورن ٹرپ کے دوران، اور اسی طرح نفس کی رغبتوں کے نام پہ اس میں نہیں آنا. آج تو اپنے مسلمانوں میں یہ باتیں سننے کو ملنے لگ گئیں. اللہ تعالیٰ ہمیں بچا کے رکھے. خوشیوں میں شراب نہ پی سکے تو گلاس ایسے لے لیں گے کہ دور سے شراب لگے، اور اگر شراب نہ پاٹ سکے ان گلاسوں میں تو اس میں ایک ایسا فزی ڈرنک جو چاہے एप्पल सिड्रा ही हो और कुछ और ही हो, डाल दो कि दूर से लगे कि शराब पी रहे हैं, तो मुसलमान का ये मिजाज नहीं होता। फिर आगे देखिए आयत नंबर 100, नापाक की कसरत से मुतासिर ना होना। बहुत सारे लोग कहते हैं बहुत सारी चीज़ है अच्छी है, देखो कितने पैसे हैं, उनका घर कितना बड़ा है, देखा था उनका घर, देखी थी उनकी गाड़ी। तो ये टोन इख्तियार करके असल में इंसान अपने अंदर के थोड़े दिलेपन को बयान करता है। तो अल्लाह ताला कहते हैं कि खबीस और तैयब बराबर नहीं। कुल ला यस्तविल खबीस व तैयब वलो वाजिब का कसरत उसल खबीस। नापाक चीज़ें और पाक चीज़ें बराबर नहीं, ख्वा नापाक चीज़ों की कसरत तुम्हें कितनी ही भली लगे। फत्तकुल्लाह या उलिल अलबाब, बस अल्लाह से डर जाओ लुभ वालो अक्ल वालो। और उलिल अलबाब वो लोग होते हैं कि जो सही नतीजे पे पहुंच जाए गौर व फिक्र के बाद। यही अंदाज सूरत आल इमरान में भी देखा था कि इन नफी खल की समावाती वलर्दि वख्तिलाफिल्लैल, यानी कायनात पे गौर के बाद नतीजा क्या निकाला, रब्बना मा खलक तहाजा बातिलान, के उनको समझ आ गया कि ये दुनिया बेमकसद पैदा नहीं की गई। और यहाँ कह दिया लअल्लकुम तुफ्लिहून, अल्लाह का तकवा इख्तियार करेंगे तो अक्ल आएगी। तो मत नापाक चीज़ों पे जाइए, लोगों की ऐसी चीज़ें जो उन्होंने हराम जरिए से कमाई, मकरूह तरीकों से ली, या गंदी चीज़ों में ऐसे कपड़े जो देखने में बुरे लग रहे हैं, उनको उनको पहनने वालों की तारीफें ना करो, थोड़े पे राजी रह लो। फिर इसी तरह आयत 101, बेजा सवालात से बचो। या अय्युहल्लज़ीना आमनु ला तसअलू अन अशयाइ इन तुब्द लकुम तसूकुम। बहुत सारे सवाल पूछना भी अच्छा मिजाज नहीं है। वो स्टूडेंट जो उस्ताद से सिर्फ सवाल पूछे और जवाबों में कोई तवज्जो ना दे, बात ना माने, और जो जवाब मतलूब थे वो दे ना, तो एक वक्त आएगा उस्ताद भी रोक देगा। और ख़ास तौर पे जब कुरान पाक नाजिल हो रहा था तो लोग आते और सवाल पूछते, अल्लाह के नबी हत्तुल वसा उनका जवाब ना देते, इसलिए कि हर सवाल का जवाब देना ज़रूरी नहीं होता। लेकिन जवाब मांगने वाला सर पे कर्ज मांगने वाले की तरह खड़ा हो जाए और जवाब दीजिए जवाब दीजिए, कभी कभी खामोशी भी जवाब होती है, इग्नोर ग्रेसफुली भी जवाब होता है, और आगे उसका जवाब आ भी जाता है बाज़ औक़ात। तो लिहाजा आज अपने लिए नियत कीजिए कि इल्म की महफिलें अटेंड करनी है। इल्म हासिल करने के बाद जो सवाल किए जाएं वो फ़ायदा देते हैं, खाली सवाल जवाब से तो वक्ती तसल्ली हो जाए, कुछ दिन के बाद फिर दिल दूसरी चीज़ पर चले जाता है। फिर इसी तरह 105 आयत, हर फर्द पर असल जिम्मेदारी अपनी है। या अय्युहल्लज़ीना आमनू अलैकुम अन्फुसकुम, ये दो लफ्ज़ हैं सिर्फ, हज़रत अबू बकर याद आ जाते हैं इस आयत को देखकर। हकीकत है कि जब इंसान को अपनी जान की फिक्र लगती है ना, तो वो माहौल का रोना नहीं रोकता, हालात की कमी बेशी का जिक्र नहीं करता, बल्कि फिक्रें करता है अपनी और हमारी। हम कहते हैं क्या करें आज का दौर, क्या करें, वेस्ट में रहते हैं, क्या करें, माहौल नहीं अच्छा, बच्चे ऐसे वैसे ये हो गया। तो आप अपना हिस्सा डालिए, अल्लाह आपकी मदद करेगा। फिर आयत 118, शिफात का उम्दा अंदाज, अल्लाह के नबी भी यही दुआ मांगते रहे दूसरे अम्बिया कराम की तरफ, इन तो अज़िब हम फ़ैन नहुम इबादक वैन तक फिर लहुम फ़ैन न कांतल अज़ीज़ुल हकीम। कितना दर्द होता है अल्लाह के नबियों को अपनी उम्मत से, मोहब्बत होती है ये माँ अपने बच्चे के लिए और बाप अपने बच्चों के लिए, सोच ले कि वो कैसे सोचता है। तो हज़रत ईसा अलैहिस्सलाम की मांगी हुई दुआएं हमारे भी नबी ने मांग कर इस बात का सबूत दिया कि उनको अपनी उम्मत से मोहब्बत है। तो अल्लाह ताला हमें अपने नबी की शिफात अता फरमाए। क़यामत के दिन अल्लाह के नबी सरात के दूसरे किनारे पे होंगे और अल्लाहुम्म सल्लिम अल्लाहुम्म सल्लिम कहते जाएंगे कि अल्लाह मेरी उम्मत को सलामत रखना, खैर से गुजर जाएं। बिल्कुल ऐसे ही है कि जैसे दिल पे हाथ रख कर कोई किसी को किसी घाटी के ऊपर टेढ़े मेढ़े रास्तों से गुजरता हुआ देखे और परेशान होने लगे, और इसी तरह से फिर वो एक चीज़ को दूसरी चीज़ की तरफ लेने लगे। फिर इसी तरह से आप देखिए कि जितना ज़्यादा आप और मैं इस चीज़ के ऊपर गौर व फिक्र करते जाएंगे, उतना ही हमें अपने नबी सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत महसूस होती जाएगी। फिर इसी तरह से आप देखिए कि अपने लिए भी तो दुआ करनी चाहिए कि अल्लाह हमें उन गलत कामों से रोक ले जो हम करते हैं।